उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी किशोर नेपालको उपन्यास शहरको कथा लिएर आएका छौं। विगत 8 श्रृंखलादेखि हामी शहरको कथाको वाचन शुक्रबारको श्रृंखलामा तपाईँलाई सुनाउँदै आएका छौं। आज शहरको कथाको 8 श्रृंखला अब वाचन शुरू हुन्छ पृष्ठ 155बाट। मिटिङमा मैले सबैसँग भनेको थिएँ, त्यो त ठिकै छ, प्रेसका प्रतिनिधिहरूलाई म निम्ति आउँछु, तपाईँहरूले देखाउन चाहेका उपलब्धिहरूको अलिकति विवरण मलाई उपलब्ध गराइदिनु भयो भने कार्यक्रम संयोजन गर्न सजिलो हुनेछ। त्यसपछि टिम लिडर र म 1 घण्टाका लागि सँगै बस्ने भयौँ। काम गर्ने मुडमा थिइनँ म, अघिल्लो साँझ पिएको उस्कीले मलाई लठ्याउन थालेको थियो। यति बेला म सुत्न चाहन्थेँ, 1.5 घण्टा सुत्न पाएदेखि जिउ चङ्गा हुन्थ्यो भन्ने लागिरहेको थियो मलाई, तर पनि काम त गर्नु नै थियो। संयोजक र म छलफलमा बस्यौँ। मैले कुनै पनि विषयमा प्रश्न उठाइन, ऊ आफ्ना उपलब्धिहरू गर्न थाल्यो, म संख्या मिलाएर लेख्न थालेँ। एउटा 4 पेज लामो प्रेस नोट तयार भयो। त्यो प्रेस नोटमा विगत 1 वर्षको अवधिमा नेपालका 54 जिल्लामा 38 धाराको व्यवस्था गरिएको, 17 जिल्लामा 7,000 विस्थापित परिवारको पहिचान गरिएको, कैलाली जिल्लाका कमैया मुक्तिका लागि 75 गैर सरकारी संस्थाहरूलाई कमैया प्रथा विरुद्ध परिचालन गरिएको, विकास कार्यमा जुटेका दाताहरूको काममा अन्तर्राष्ट्रिय सन्धि सम्झौता र मान्यता अनुरूप अवरोध नपुर्याउने आह्वान गर्दै 55 जिल्लाका सदरमुकाममा सूचना पार्टी राखिएको, हिंसात्मक द्वन्द्वका बेला मारिएका मानिसको सम्झनामा सहयोगी संस्थाहरू मार्फत शोकसभा आयोजना गरी मैनबत्ती बालिएको, देशका पूर्वी र पश्चिमी भागका केही शहरमा समलिङ्गी नागरिक र उनीहरूका अधिकारबारे चेतना अभियान शुरू गरिएको जस्ता विवरण प्रस्तुत गरिएका थिए। संयोजकले यी उपलब्धिहरू जनाउँदै जाँदा म बडो कठिन अवस्थाबाट गुज्रिरहेको थिएँ। उसले दिएको उपलब्धिको विवरण सुनेर मलाई खित्का छोडेर हाँस्न मन लागिरहेको थियो। त्यसरी हाँस्दा असभ्य बनिने भन्दा पनि मेरो व्यवसायमा धक्का पर्ने डरले नथिचेको भए म खुब हाँस्ने थिएँ। साँझको प्रेस भेटघाट कार्यक्रम निकै भव्य भयो। पोखरामा उपलब्ध देश विदेशका सबै प्रेस प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भए। स्थानीय पत्रकारहरूको भिड नै लगाइदिएको थिएँ मैले। उनीहरू त्यसै पनि कृतज्ञ थिए किनभने मैले टिम लिडरलाई भनेर उसको नाममा जारी गरिने प्रेस नोट स्थानीय पत्रपत्रिकामा विज्ञापनका रूपमा छाप्नका लागि रकम निकासा गराएको थिएँ। पत्रकारहरूसँग भएको सम्झौता अनुसार उनीहरूले त्यो प्रेस नोटलाई मुख्य समाचारका रूपमा प्रकाशित गर्नुपर्ने थियो। त्यस बापत 1 पेज विज्ञापनका लागि लाग्ने जति शुल्क पत्रकारहरूलाई बुझाउन संयोजक तयार थियो। एकजना परिचित पत्रकार मार्फत मैले सबै पत्रकारलाई सन्देश पठाइदिएको थिएँ। समाचारसँग टिम लिडरको फोटो पनि छापिदिए झनै राम्रो, किनभने यसले संस्थासँग तपाईँहरूको सम्बन्धलाई स्थायित्व दिन मद्दत पुर्याउनेछ। टिम लिडर मसँग खुसी थियो। बिहान प्रकाशित हुने पोखराका सबै छापाहरूमा आफ्नो तस्विर छापिने निश्चित भएपछि ऊ साँच्चै प्रफुल्ल थियो। यी छापाहरूमा तस्विरहरू छापिएर ऊ र उसको परिवार खुसी हुनुपर्ने कुनै कारण थिएन। उसको प्रोफेसनल करियरमा यसको महत्त्व निकै ठूलो थियो। नेपालमा बसेर काम गर्दा जनस्तरमा उसको कामको कति व्यापक रेस्पोन्स भएको थियो, उसले कति प्रभावकारी ढङ्गले योजनाहरू सञ्चालन गरेको थियो र यसै कारण नेपालको धरतीमा ऊ कति लोकप्रिय थियो भन्ने प्रमाणपत्र हुन्थ्यो यो प्रेस कभरेज। आफ्ना हाकिमहरूलाई आफ्नो पर्फर्मेन्सको सबूत देखाएर ऊ प्रमोसनको दावी गर्न सक्थ्यो। साँझको पार्टी रमाइलो मात्रै भएन, अद्भुतकै अनुभव साबित भयो। बोलाएकाहरू त सबै आए नै, उनीहरूको साथ लागेर नबोलाएकाहरू पनि लाजै नमाने आएपछि भने मेरो दिमागले काम गर्न छोड्यो, किनभने खाने पिउने मानिसको संख्या बढेपछि त्यही अनुपातमा खर्च बढ्नु स्वाभाविक थियो। मैले टिम लिडरसँग भने, मानिसहरू बोलाएको भन्दा बढी आइदिए, अब के गर्ने, हामीले छुट्याएको बजेट त यसलाई धान्दैन। उसले भन्यो, ठिकै छ, चिन्ता नगर, यसबारे हामी पछि कुरा गरौँला। त्यसपछि टिम लिडरले पत्रकार सम्मेलन गर्यो। टेलिभिजन र स्टिल क्यामेराका लाइटहरू झल्याक झुलुक भए। उसले पत्रकारहरूलाई दिउँसो तयार पारिएको विवरण पुरै पढेर सुनायो। सुनाउने ऊ त उसै पनि अभिभूत छँदै थियो, सुन्नेहरू सुनेर झन अभिभूत भएका थिए। त्यसपछि सुरु भयो ककटेल डिनर। टेलिभिजनका स्थानीय प्रतिनिधिहरू समाचार पठाउन हतारिएका थिए। उनीहरू समाचार पठाइसकेपछि मात्र ककटेलमा सामेल हुन पाउँथे। व्यवसायको नियम त्यस्तै थियो। उनीहरूका लागि समाचार पठाउने सञ्चार सुविधादाताहरूकै तर्फबाट उपलब्ध गराइएको थियो। टेलिभिजनहरूबाट राति 9 बजेको समाचार प्रसारण हुन्जेलसम्म पार्टी गर्माइसकेको थियो। भर्खरै आयोजित समारोहको राम्रै कभरेज थियो टेलिभिजनका च्यानलहरूमा। मैले टिम लिडरको ध्यान टेलिभिजनतिर मोडिदिएँ। उसले सानो पर्दामा आफैलाई हेरेर हर्षित हुँदै बोल्यो, वाहु। पार्टी अबेरसम्म चल्यो। साथीहरू मस्त थिए। मुलुकमा शान्ति प्रक्रिया सुरु भएपछि आयोजना गरिएको सम्भवतः यो नै ठूलो पार्टी थियो पोखरामा। टिम लिडर आफै पनि लामै समयसम्म पार्टीमा बस्यो। निकै बेरपछि पार्टी छिट्टै सकिनेवाला छैन भन्ने लागेपछि मात्रै उसले मलाई बिस्तारै भन्यो, क्यान यु टेक केयर अफ दिस पिपल, आई एम लिटल स्लिपी। मेरा लागि एक प्रकारले यो उसको आदेश थियो। मैले भने, द्याट्स ओके, यु क्यान गो टु स्लिप, आई विल टेक केयर। टिम लिडर बाहिरिएपछि सहभागीहरू बढी नै उन्मुक्त भए। त्यहाँ पोखराका सबै पेस्ट्री पर्सनालिटीहरूको चर्चा हुन थाल्यो। सिङ्गापुर पुलिसमा कार्यरत कृष्ण बहादुरकी श्रीमतीको स्थानीय एक युवा पत्रकारसँग झाँगिँदै गएको प्रेम प्रसङ्ग समाचारको शिखरमा थियो। स्थानीय एफएमकी एङ्कर प्रतिभा उज्यालीको प्रेम पलायन र नयाँ खुलेको बैङ्कको शाखा प्रमुखका रूपमा कान्तिपुरबाट आएकी रमिताको नखरा पार्टीका अन्य हेडलाइन थिए। यी यस्ता स्थानीय विषयहरू थिए जसमा मेरो खासै रुचि थिएन। झन्डै 11 बजे सबैलाई बिदाबारी गरेर म आफ्नो कोठामा पुगेँ। थाकेर चुर भएको शरीरलाई ओछ्यानमा लडाएर टेलिभिजन खोल्न मात्र लागेको थिएँ। मोबाइलको घन्टी बजेर स्क्रिनमा नाम देखियो, अरोजा। हेलो, तिमी त कान्तिपुर जान्छु भन्थ्यौ, पोखरामै रहेछौ, किन ढाँटेको मलाई? तिमीलाई मैले ढाँटेको भए पनि के भयो त? तिमी आफैले कहिले सत्य बोलेकी छौ र मसँग? मैले उत्तर दिएँ। त्यसपछि ऊ केही बोलिन। मैले मोबाइल डिस्कनेक्ट गरिदिएँ। मोबाइल बज्न छाडेन। अरोजा मलाई पछ्याइरहेकी थिए। ऊ भन्दै थिए, किन डिस्कनेक्ट गरेको? नगर न प्लिज, मलाई तिमीसँग कुरा गर्नु छ। यो मध्यरातमा र दिनको उजालामै पनि मलाई तिमीसँग कुनै कुरा गर्नु छैन। कुरै गर्नु छ भने भोलि बिहान गर्नु। अहिले म थाकेको छु, मलाई निद्रा लागेको छ। सुन्नै पर्ने भए भोलि बिहानै सुनौला तिम्रो कुरा, उसले भने। कति बजी आऊँ? म आउँदा तिमी भएनौ भने नि? मैले जवाफ दिएँ, मेरो फ्लाइट दिउँसो 3 बजे मात्रै छ। बिहान सबेरै अरोजा होटलमा आइसकेकी थिए। ऊ आउँदा म पुरै बिउजिसकेको पनि थिइनँ। रिसेप्सनिस्टले खबर गर्यो, तपाईँलाई भेट्न यहाँ कोही आउनुभएको छ। मैले भने, माथि नै पठाइदिनुहोस्। एकैछिनपछि ढोका ढ्याकढ्याक गर्यो। मैले खोलेँ। अरोजा कसैले देख्ला भने चाहिँ गरी यताउता पल्याक पुलक हेर्दै सुत्त कोठामा छिरी। उसले हल्का हरियो रङको ट्र्याक सुट लगाएकी थिए। उसको टाउकोमा माछा पुछेर जस्तै सेतो टोपी थियो। त्यो पहिरनमा ऊ खुब खुलेकी थिए र निकै फुर्तिले पनि देखेकी थिए। मैले सोधेँ, अब के भयो, किन भेट्नु पऱ्यो मलाई? उसले मेरो अनुहारमा नहेरिकनै जवाफ दिए, इट्स ओके, सोसो। त्यत्तिकै भेट्न मन लाग्यो। त्यसपछिका केही बेर ऊ एक शब्द पनि बोलिन। ऐनामा आफ्नो अनुहार निहाल्न लागि। उसले आफ्नो गालामा आएको सानो पिम्पल्समा हात पुर्याएर त्यसलाई कोट्याउन थाली। सायद ऊ त्यसलाई निचर्न चाहन्थे। पिपाउने गरी पाकिसकेको थिएन त्यो पिम्पल। मलाई पनि एक मन त लाग्यो। उठेर केटीको गालाको त्यो पिम्पल निचोरिदिउँ र त्यसको खिल निकालिदिउँ। उसँग मन कुँडिसकेको थियो, त्यसैले मैले त्यस्तो केही गरिनँ। केही बेर मुख सुमसुमाएपछि ऊ केही नबोली बाथरुमतिर लागि। उसको यो चाला मलाई पटक्कै मन परेन। म आफै बाथरुम छिर्न हतारिएको थिएँ। बाहिरबाट आएर एक्कासी अर्काको कोठाको बाथरुमभित्र छिर्नु शिष्टता पनि त होइन। ऊ बाथरुमबाट निस्केपछि मन नलागि नलागि मैले सोधेँ, चिया खान्छौ? म आफैलाई बिहानको कफी नचाहिएको भए म उसलाई चिया खान्छु भनेर सोध्ने पनि थिइनँ होला। मलाई उसँग बोल्ने मनै थिएन। कहिले उसको मुख हेर्न नपरे पनि हुन्थ्यो भन्ने लागिरहेको थियो मलाई। उसको अनुहार राम्रै भए पनि राम्रो लागिरहेको थिएन मलाई त्यति बेला। उसले भने, चिया होइन कफी। त्यसपछि एकछिन रोकिएर भने, ब्रेकफास्ट खुवाउँदैनौ? मैले हिजो खाना नखाएको अहिले बढी जोडले भोक लागिरहेको छ। मैले भने, तिमी आफै अर्डर गर, ऊ मेनु त्यहाँ छ, हेर, अन्डा पाउरोटी पुरी तरकारी जे खान मन लाग्छ मगाएर खाऊ। उसले एकैछिन मेनु पल्टाएर टेलिफोनबाट रेस्टुरेन्टमा अर्डर गरी, आलु पराठा, अमलेट र कर्नफ्लेक्स। मैले सोचेँ, यो केटीले अहिलेसम्म पनि फुड कम्बिनेसन मिलाउन जानेकी छैन। निकै बेरसम्म कोठा निस्तब्ध रह्यो। उसले वा मैले सास फेरेको आवाजसम्म पनि सुनिएन। ऊ फिल्म फेयरको एउटा पुरानो अङ्क पल्टाएर ऋतिक रोशनका मसलहरूमा एक काग्र हुन खोजिरहेकी थिए। म उसमाथि कुनै ध्यानै नदिएको अभिनय गर्दै थिएँ। उसको ब्रेकफास्ट र मेरो कफी एकैसाथ आयो। मैले आफूलाई कालो कफी कपमा हालेँ र सोधेँ, कफी बनाइदिनुपर्छ कि आफै बनाउँछौ? ऊ केही बोलिन, चुपचाप परोठा टोक्न थालेँ। उसलाई देखेर मलाई अलिकति पनि खुसी भएको थिएन। उसले खाएको हेरेर भने मलाई निकै रमाइलो लागिरहेको थियो। उसको बेहोरा पुरै बदलिएको थियो र पनि ब्रेकफास्ट भने उस स्वादले खाइरहेकी थिए। ऊ एक गाँसमा परोठा चपाउँथे, अर्को गाँसमा अमलेट खान्थे र अर्को गाँसमा एक चम्चा कर्नफ्लेक्स मुखमा हाल्थे। मलाई लाग्यो, उसको कपमा कफी भएको भए उसले कफी पनि यही क्रमले पिउँथ्यो होला। उसले खाएको देखेर मनमनै म आफैसँग भन्दै थिएँ, साले नखरमाउली, राति सुताउनेले खाना पनि राम्ररी खुवाएन छ। ब्रेकफास्ट खाइसकेपछि उसले सोधी, तिमी सोलोमन हेनरी वर्नरलाई चिन्छौ? केन्याको त्यो काले शान्ति आयोगमा काम गर्छ, बडो राम्रो मान्छे छ। ड्युड, मैले उसँग काम गरिसकेको छु, नेपालगञ्जमा ऊ हाम्रो सुपरभाइजर थियो। म टकटकिएँ, चिन्दिनँ, शान्ति आयोगमा काम गर्ने टम, डिक, ह्यारी सबैलाई मैले चिन्नैपर्छ भन्ने के सर, कहाँ चिन्छु म, कति हुन्छन् कति जस्ता हेनरीहरू, सबैलाई चिनेर साध्य लाग्छ सर। उसले फेरि सोधी, शोभनलाई त पक्कै चिन्छ होला नि, तिमीले नचिनेका राम्री केटीहरू पनि होलान् र कान्तिपुरमा। उसको प्रश्नले मलाई अलिकति इरिटेट गरायो। मैले जवाफ दिएँ, म सहरभरिका छाडा केटीहरूलाई के खाएर चिन्छु र। उसले भनी, अम्लेशलाई त पक्कै चिन्छ होला, अम्लेश चौरसिया, बिहारी भए पनि मान्छे विदेशी जस्तै छ। अरूजाले नाम लिएकाहरूमध्ये शोभनालाई म पक्कै चिन्थेँ, पत्तुर आइमाईको रूपमा परिचित थिए शोभना, लोग्ने मानिस पनि उसलाई 40+ नै चाहिने, तर अरूजा किन ती व्यक्तिहरूमा रुचि लिइराखेकी छ मलाई आश्चर्य लाग्यो। मैले भने, तिमी त पुरै आयोगको रोल कलमा लागेकी छौ जस्तो छ नि। उसले जवाब दियो, होइन, हामी सँगै पोखरा आएका, सोलोमनले घुम्न जाउँ भने म दिक्क भएर कान्तिपुरमा भौँतारिरहेको थिएँ त्यसैले। मैले भने, तिमी जोसँग आएको भए पनि मलाई किन दिनु पर्यो र स्पष्टीकरण, तिमी सोलोमन शोभना कि शिवासँग आऊ, मलाई त्यसको के मतलब। अरूजाले कुनै जवाफ दिएन। ऊ घोसे मुन्टु लगाएर एकवटो कोठामा बिछाइएको कार्पेटलाई गोडाको नङले कोट्याउन थाली। निकै बेर यसरी घोत्लिसकेपछि उसले रुन्चे स्वरमा भने, मेरो मनको कुरा तिमी मात्र बुझ्न सक्छौ, तिमी मात्र मेरो असल मान्छे हो, तिमीलाई मैले मेरो प्रेमी मानेकी छु, भलै प्लेटोनिक होस्, आयोगको जागिर छुटेपछि मसँग गर्ने काम केही थिएन, तिमीले त मेरो कामका बारेमा कहिले सोच्दै सोचेनौ। म साँझ बिहान र फुर्सदका बेला विदेशीहरूलाई सामान्य नेपाली भाषा सिकाउन थालेँ। मलाई सोलोमनले पनि नेपाली भाषा सिकाइदिन भन्यो, त्यसैले साँझ साँझमा उसलाई पढाउन जान थालेँ। उसको घरमा अम्लेशलाई मैले त्यहीँ चिनेको हो। मैले व्यङ्ग्य कसेँ, हो त म तिम्रो प्लेटोनिक प्रेमी, तिमीलाई चाहिएको एउटा सुरक्षा कवच, तिमी सहरका सबै खातेपाती विदेशीसँग सुत्ने, अनि मैले तिम्रो पाखण्डको साक्षी बस्नुपर्ने, म किन बनाउँ त्यो सुरक्षा कवच, तिमी जो जोसँग बस्छ उसैलाई बनाऊ तिम्रो कवच। अरूजा केही बोलिन, ऊ मलाई जवाब फर्काउने शब्दहरू खोज्दै थिए। म उसको अनुहारमा हेरिरहेको थिएँ, उसको आँखा चिम्सा भइसकेका थिए र झन्झन चिम्सा हुँदै गएका थिए। ती आँखामा निकै बेरसम्म आँसु रसाइरहे, यस्तो लाग्थ्यो ऊ कोकिएर रुन चाहन्छे, मनमा परेको कुनै कसिलो गाँठोले मात्र उसको आँसुको भेला रोक्न खोजेको छ। कोठाको ढोका फेरि ढ्याक ढ्याक गर्यो। ऊ हतार हतार बाथरुमभित्र पसे, मानव कि ऊ मेरो कोठामा लुकी छुपी आएकी बेस्या हो, तर होइन, उसलाई आफ्नो रुन्ची अनुहार देखाउन लाज लागेको थियो होला। मैले ढोका खोलेँ, होटलको रिसेप्सनिस्ट आफै एक भारी अखबार बोकेर ढोकामा उभिएको थियो। मैले उसको हातबाट अखबार लिएर ढोका लगाउँदै भने, धन्यवाद। मैले हेरेँ, सबै अखबारको पहिलो पृष्ठमा मैले सोचे जस्तै टिम लिडरको तस्विर छापिएको थियो, विभिन्न पोज र विभिन्न शैलीका तस्विर। एउटा छापाले तस्विरको मुन्तिर ठुलो साइजको क्याप्सन राखेर नेपाली विकासमा विदेशी सहयोगको निकै आकर्षक शब्दचित्र पनि उतारेको थियो। तर नेपालको एउटा गाउँमा 5,000 मूल्यको एउटा धारो गाड्न विदेशीहरू 5,00,000 खर्च गर्छन् भन्ने कतै पनि उल्लेख गरेको थिएन। इन्टरकमको घन्टी बज्यो, टिम लिडर लाइनमा थियो। गुड मर्निङ, आर यु अप? मैले जवाफ दिएँ, यस। सो व्हाट्स द न्युज? म ठट्याउलो पारामा बोले, यु आर दि न्युज मेकर अफ टुडे, यु आर एभ्रीवेयर इन टुडेज न्युज पेपर्स। उसले हाँस्दै भन्यो, ओ साउन्ड ग्रेट, आर वी मिटिङ ओभर द ब्रेकफास्ट? मैले जवाफ दिएँ, आई डोन्ट थिङ्क सो, आई एम टकिङ टु सम गेस्ट हियर। उसले फोन राखिदियो। अरूजा बाथरुमबाट बाहिर निस्केकी थिइन्, के गर्दैछ यो केटी बाथरुममा यत्रो बेरदेखि? मेरो आँखा उसको पर्समा पर्यो, निकै ट्रेन्डी थियो उसको पर्स, गोहीको छालाले बनेको जस्तो देखिए पनि त्यो प्लास्टिकले नै बनेको थियो। मैले उसको पर्स खोलेर हेरेँ, त्यसमा गुजमुटाएर राखेका 100 र 20 रुपियाँका केही नोटहरू, एउटा लिपस्टिक, श्रृङ्गारको सानो किट र कन्डमका 2 प्याक थिए। केटीहरू पर्समा कन्डम पनि हालेर हिँड्दा रहेछन्। यो आश्चर्यभन्दा पनि उद्वेग लाग्दो कुरा थियो मेरो लागि। अरूजाको यो रूपका बारेमा त मैले कहिले सोचेको नै थिइनँ। मेरो लागि यो अर्को प्रहार थियो। मैले ब्याग बन्द गरेर थापत राखिदिएर सोच्न थालेँ, मानिसहरू जे भन्छन् र जे देखिन्छन् त्यो त हुँदै हुँदैनन्। ऊ बाथरुमबाट बाहिर निस्किएर भने, तिमी आधा घन्टा मेरो कुरा सुन्न सक्छौ? मलाई उसको कुनै कुरा सुन्नु त थिएन, तैपनि भने, भन के भन्नु पर्यो? अरूजा गम्भीर भए, निकै शान्त मुद्रामा उसले मलाई बताउन थाले, सोलोमनले मेरो लागि आयोगमा ट्राई गर्छु भनेको छ, अम्लेश पनि मलाई जागिर खुवाउने पक्षमा छ, शोभना मेरो पक्षमा छ कि छैन मलाई थाहा छैन, आइमाईहरू त कहिले पनि आइमाईको पक्षमा हुँदैनन्, म सोलोमनलाई पछ्याउँदै यहाँ आएकी हुँ। अहिले यिनीहरूको कुरा सुनेर म रमाउन मात्र होइन, रोमाञ्चित हुन पनि थालेकी छु। सोलोमन त खासै केही कुरा गर्दैन, तर अम्लेश बारम्बार क्रान्तिको कुरा गर्छ। अम्लेशका कुरामा बेला बेलामा सोलोमन पनि आफ्नो सहमति जनाउँछ। शोभना झन्चरका कुरा गर्छ, यिनीहरू धेरैजसो लिबरेसनको कुरा गर्छन्, मानव मुक्तिको कुरा, स्लेभरीका विरुद्ध लड्नुपर्छ भन्छन्, जहाँका जनताले विद्रोह गरे पनि त्यसलाई सघाउनुपर्छ भन्छन्। के हुन्, को हुन् यी? मैले त बुझ्नै सकिनँ। उसका कुरा गर्नका लागि गरेको जस्तो मात्र लाग्यो मलाई। मैले जवाफ दिएँ, अचेल यस्तो कुरा सबैले गर्छन्, उनीहरूले पनि गरे भने के नयाँ कुरा गरेछ। उसले भने, त्यति मात्र होइन, बेला बेलामा यिनीहरू बम पड्काउने कुरा पनि गर्छन्। हामी आएकै दिन राति अबेरसम्म बियर पिउँदा पिउँदै उसको मोबाइलमा कल आएको थियो। कुनै विदेशी भाषामा कुरा गरिसकेपछि अमरेश अचानक कराएको थियो, रिभोल्युसनरिज अफ द वर्ल्ड युनाइट। मान्छेहरू साह्रै रमाइला छन्, रमाइलो कुरा पनि रमाइलो गर्छन्, कहिले चाहिँ उनीहरू साह्रै डरलाग्दो कुरा गर्छन्। मैले अरोजाको कुरामा खासै ध्यान दिइनँ। मलाई उसको कुरा त्यति गम्भीर होला जस्तो पनि लागेन। गतिलो जागिर खाएर मोटो रकम कमाउनेहरू क्रान्तिकारी बन्ने त संसारको चलन नै हो। यस्ता धेरै बौद्धिक र कागजी क्रान्तिकारीहरूसँग सङ्गत गरिसकेको थिएँ मैले। विदेशका ठिटाठिटीहरू खटिएर नेपाल आउँछन्, डलरमा तलब थाप्छन्, रुपियाँमा बियरको बिल तिर्दछन्, माछ चढेपछि फोकटमा नारा लगाउँछन्। मैले अरोजालाई भने, तिम्रो साथीहरू क्रान्तिकारी नै रहेछन् भने पनि त के भयो र, तिमी पनि कम क्रान्तिकारी छौ। उनीहरूसँग एउटै ओछ्यानमा सुतेर क्रान्तिकारी बन्यो भने अथवा उनीहरूको ग्याङको मेम्बर बन्न सक्यो भने कमसेकम तिम्रो विदेशी जागिरको डुङ्गा त पार लाग्ला। अरोजाले मेरो यो सोझो वाक्य नबुझ्ने कुरै थिएन। उसले मैले चित्त दुखाएको छु भन्ने बुझिसकेकी थिए। म बोलुन्जेल ऊ घोसे मुन्टो लगाएर बसेकी थिए। म चुप लागेपछि अलिकति मुन्टो उठाए, मलाई हेरेर फिस्स हाँसी, त्यसपछि केही पनि बोलिन। धेरै बेरसम्म चुप लागेपछि मैले नै मौन त तोडेँ। कस्तो रह्यो त तिम्रो पोखरा बसाई, राम्रै मौका मिल्यो होला मोज गर्ने। उसले बुझी म के भन्दै थिएँ। उसको अनुहार अचानक अँध्यारो भयो। मैले उसलाई अझै इरिटेट गर्ने हिसाबले भने, सोलोमन त तिग्रे छ, तिमीलाई सन्तुष्टि भयो होला नि होइन? त्यो पनि मेरै उमेरको हो क्यारे। ऊ फेरि पनि केही बोलिन। उसको अनुहार तन्तमिँदै गयो। ऊ एक्कासी भकान फुटाएर रुन थालेर आँसुले नेत्रको भिजेपछि उठी। आँसु चुँदा चुँदैका आँखा लिएर केही नबोली ऊ कोठाबाट बाहिरेर गए। पोखराबाट फर्केपछि अरुजासँग मेरो भेट भएन। उसले मलाई मेल पनि पठाएन, मेसेज पनि पठाएन र कल पनि गरिन। घरिघरि मेरो मनको छेउछाउमा उसको सम्झना नआएको होइन, तर मैले ती सम्झनाहरूलाई मनभित्र रहेको सम्झनाहरूको खातमा नै थन्काइदिएँ। उसलाई सोलोमनले भोग्छ भने मैले किन सम्झिनु र माया गर्नु? तैपनि कति कति बेला अरुजासँग सम्पर्क राखौँ जस्तो नलागेको होइन। उसँग सम्बन्ध सूत्र जोड्ने बित्तिकै समय आफै लम्बिन थाल्दथ्यो, मसँग त्यति समय पनि थिएन। मानसिक रूपमा कसो कसो कमजोर हुन थालेको थिएँ म अरुजालाई सम्झिँदा। ऊ बिर्सिहाल्न सकिने पात्र पनि थिएन। उसले मसँग जागिर बाहेक अरू कुनै आशा गरेकी थिए जस्तो मलाई कहिले लागेन। अलिकति म्याचो भएर उसलाई भोग्न खोजेको भए त्यो असम्भव थिएन। उसले चिन्जान भएको दिनदेखि नै मसँग सेक्सको सम्बन्ध राख्न नखोजेकीले मैले लगभग निस्वार्थ राखेको थिएँ उसँगको मेरो सम्बन्ध। उसको विदेशी संस्थामा जागिर खाने उत्कट आशा त मैले पुरा गर्न सक्ने खालको पनि थिएन। त्यसो त पहिलेदेखि नै यो सहर साँगुरो नै हो। नयाँ समय, नयाँ परिपाटी र नयाँ मानिसहरूको भिडले गर्दा सहर झन्झन साँगुरो हुँदै गएको थियो। दिनहुँ हुने हडताल, बन्द र लोड सेडिङले अस्तव्यस्त हुँदै गएको सहरमा उन्नतिका सम्भावना कहिले वात्तै बढ्दथ्यो र कहिले वात्तै घट्दथे। सधैँ हतारमा देखिने हरेक मानिस सहरबाट जति सक्यो छिटो उम्किन चाहन्थ्यो। सहर पसिसकेपछि गाडी नै पर्ने बाध्यतामा बाँधिएका थिए सबै। सहर बसोबासको केन्द्रभन्दा पनि बढी ट्रान्जिट पोइन्ट बनेको थियो। रेलवेको एउटा ठूलो प्लेटफर्म जस्तो ठाउँ जहाँ कति मानिसहरू रेल चढिरहेका हुन्छन्, कति रेल पर्खिरहेका हुन्छन्, कति रेलको स्पिड समात्न नसकेर छुटिरहेका हुन्छन् र कति टिकट नपाएर छटपटाइरहेका हुन्छन्। कुन म्यान पावर कम्पनीबाट कुन कुन देशमा पठाइदिने बाहनामा को को ठगिए, कोरिया जान लागेका कतिजना दिल्लीमा अड्किए, मलेसिया जान लागेका कतिजना इराक पुगे, दुबईजना हिँडेका कतिजना बम्बईमा अलपत्र परे, अफगानिस्तानमा कति कामदार मारिए, अरब देशहरूमा घरेलु कामदारका रूपमा गएका कति आइमाईहरू यौन शोषणका शिकार भए जस्ता समाचारले भरिएका हुन्थे समाचारपत्रहरू। किडनी फेल भएका थुप्रै रोगीहरू उपचारको आशामा जिल्ला र गाउँ विकासको सिफारिस पत्र बोकेर चन्दा उठाउँदै हिँडेका मानिसका हाहाकारी अनुरोध, मलाई बचाइदिनुहोस् भन्ने आग्रहसहित दानका लागि पाठकहरूको नाममा सम्पादकलाई लेखेका चिठीहरू र बम्बईबाट एड्स बोकेर फर्किएकी केटीहरूको बिजोगका समाचार नियमित पाठ्य सामग्री बनेका थिए। कार्यक्रम श्रुति सम्वेकमा हामीले अहिले सुनिरहेको वाचन किशोर नेपालको उपन्यास सहरको कथाको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम एचिट्युन्स र बिर्ता एफएम धरानको विजयपुर एफएम भोजपुरको रेडियो चोमलुङमा एफएम सिन्धुलीको रेडियो सहारा खोटाङको हलेसी एफएम बर्दिवासको रेडियो दर्पण सर्लाहीको रेडियो एकता रौतहटको नुन्थर एफएम रामेछापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखाजिरीको रेडियो हिमाली नुवाकोट एफएम मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत रूकुमको रेडियो सिस्ने पाल्पाको श्रीनगर एफएम पोखराको रेडियो तरंग दमौलीको रेडियो भानुभक्त तनहुको रेडियो ढोरबाराही बागलुङको रेडियो सार्थी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम बुटवालको तिनाव एफएम र बुटवाल एफएम गुल्मीको रेडियो रेसुङ्गा कपिलवस्तुको रेडियो बुद्ध आवाज रेडियो कोलपुर सल्यानको रेडियो राप्ती जाजरकोटको रेडियो हाम्रो पाइला दैलेखको ध्रुवतारा एफएम कैलाली टेकापुर र गुलरियाको फुलबारी एफएम दाङको रेडियो प्रकृति एफएम सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम जुम्लाको रेडियो कर्णाली हुम्लाको रेडियो कैलाश र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी किशोर नेपालको उपन्यास सहरको कथाको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। मैले काम गर्ने कम्पनी आर्थिक हिसाबले खुब फस्टाएको थियो। नेपालको द्वन्द्वमा ठेलीका ठेली रिपोर्टका लागि विवरण तथ्याङ्क र दृश्य चित्रहरू बटुल्दा बटुल्दै म दिक्क भइसकेको थिएँ। विश्लेषणका लागि कम्प्युटरमा बसेका रिसर्चरहरूको नाम दिन दुई गुना फैलिन थालेको थियो। यी विश्लेषणहरू नै अन्ततः नेपाली अवस्थाका पहिचान बन्दै थिए। म आफै यो अवस्थाबाट मुक्ति खोजिरहेको थिएँ। म कतै कसैले थाहै नपाएको टापुतिर भाग्न चाहन्थेँ। पलाउ बेला बेलामा म प्रशान्त महासागरको कुनै वृत्तमा रहेको यो परमाणु जत्रो टापुका बारेमा सोच्दथेँ। सहरबाट टाढा कसैले नचिन्ने र थाहा नपाउने निर्जन ठाउँतिर बसाइ सर्न पाए कति आनन्द हुन्थ्यो। मेरो नाम र परिचय मेरो आफ्नै लागि बोझ भइसकेको थियो। मलाई ब्रेक चाहिएको थियो। विभिन्न मानसिक अवस्थाहरूमा धेरैपल्ट मैले देश छोडेर हिँड्ने कुरा नसोचेको होइन, तर कहाँ जाने मैले कुनै गन्तव्य ठम्याउन सकेको थिएन। सुखको खोजीमा अमेरिका पलायन भएका मेरा धेरै साथीहरूको अवस्थाको सम्झना मात्रले पनि म कहालिन्थेँ। अमेरिका जानु गाह्रो त थिएन, तर त्यहाँ पुगेर कुनै डिपार्टमेन्टल स्टोरको सेल्सम्यान बन्नु, कुनै पेट्रोल पम्पमा म्यानेजरी गर्नु, वा कुनै 7-Eleven रेस्टुरेन्टमा स्यान्डविच बनाउनु मैले अपनाउन सक्ने पेसा थिएनन्। त्यहाँको प्रतिस्पर्धी समाजमा बौद्धिक काम पाउनु त्यति सजिलो थिएन। इन्डियन चाइनिज र स्पानिस नै भएको भए सानोतिनो रिसर्च सेन्टर खोलेर पनि गुजारा गर्न सकिन्थ्यो होला। मैले मानुषीलाई पनि नसम्झेको होइन, उसले जति नै हत्याले पनि मैले रेस्पोन्स गर्न सकिनँ। म आफ्नो सामाजिक घेराबाट उम्किन नसक्ने भइसकेको थिएँ। समाज खुला हुँदै गएपछि विदेश पसेका नेपालीहरूको पनि पोल खुल्न थालेको थियो। ठुल्ठुला डिङ हाँक्न मात्रै सिपालु, जहाँ गए पनि वर्गीय र जातीय हिसाबले स्वार्थी लोभी र आत्मकेन्द्रित थिए नेपालीहरू। शुद्ध खसीको मासु भुटन र ममचामा अत्यधिक रमाउने, बुद्ध र माउन्ट एभरेस्टको जतिसुकै बखान गरे पनि विश्वव्यापी रुचि तान्नका लागि ती बिम्बहरू मात्र पर्याप्त थिएनन्। जीवित बुद्धका रूपमा तिब्बतमा जन्मिएका दलाई लामाको लोकप्रियता चुलिएको समयमा 2500 वर्ष अघि लुम्बिनीमा जन्मिएर ढुङ्गाको मूर्तिमा परिणत भइसकेका गौतम बुद्धको हैसियत नहुनु अस्वाभाविक थिएन। एभरेस्टको धवल छविले 8-10 हजार दुस्साहसी पर्यटकको ध्यान आकर्षित गर्न सके पनि त्यताका मानिसहरू एभरेस्टलाई तस्विरमा हेरेर रोमाञ्चित हुन्थे र त्यसैमा सन्तोष गर्दथे। कान्तिपुरमा बस्दा कल्पना गरेको नेपालको रोमाञ्चक छवि विदेश पुग्न साथ कालो बादलभित्र हराइसकेको हुन्थ्यो। म आफ्नो कार्यकक्षमा बसेर वर्तमानलाई निहाल्दै थिएँ। भविष्यका केही धमिला रेखाहरू मेरो आँखा अगाडि नाचिरहेका थिए। म परिस्थितिहरूबाट उम्कन चाहन्थेँ र पनि उम्किन सकिरहेको थिएन। त्यसो भनेर परिस्थितिको भासमा म गाडिसकेको पनि थिएन। एक दिन कार्यकक्षमै बसिरहेका बेला एउटा टेलिफोन कलको रूपमा आएको आमन्त्रणले मलाई रोमाञ्चित तुल्याइदियो। तीन साताको अमेरिका भ्रमणको निम्तो पाउनु मेरो लागि पुनर्जीवन पाए जत्तिकै थियो। अब तीन चार साता मेरो मन चङ्गा हुनेछ। म जुन अवसरको खोजीमा थिएँ त्यो मेरो अगाडि प्रत्यक्ष उपस्थित थियो। म भ्रमणको तयारीमा लागेँ। तयारी गर्दा गर्दै मेरो उड्ने दिन आइहाल्यो। यसबीच अरू जससँग भेट्न मन नलागेको होइन, धेरै पटक मैले कल गर्न पनि नखोजेको होइन, तर के रे मलाई रोक्यो। जति जति बेला उसँग सम्पर्क राख्न खोज्दथेँ त्यति त्यति बेला मेरो मनको कुनै कुनाबाट निरुत्साहको चर्को आवाज आउँथ्यो। अरू जससँग सम्पर्क गर्नु, भ्रमण गर्दा एक्सेस ब्यागेज बोक्नु जत्तिकै लाग्न थालेको थियो मलाई। अरू जससँग भेट्ने र नभेट्ने निर्णयको दोसाँधमा रहँदा रहँदै म उडिसकेको थिएँ अमेरिकातिर। न्युयोर्कको केनेडी एयरपोर्टमा नओर्लिँदासम्म अरोजा भित्तामा टाँसेको पोस्टर जस्तै मेरो मनको भित्तामा टाँसेर आँखामा नाचिरहेकी थिए। त्यो पोस्टरमा जागिर शब्दहरू र आँखाबाट झरिरहेका बलिन्द्रधारा आँसुका थोपाहरू एकनाशले अङ्कित भइरहेका थिए। यो भ्रम केही दिनसम्म टिक्यो। त्यसपछि म न्युयोर्क सहरको व्यस्ततामा हराउन थालेँ। आफैले आफैलाई खोज्नुपर्ने अवस्थासम्म म हराइरहेँ र हराइ नै रहेँ। तीन साताको कार्यक्रम सकिएपछि पनि मलाई देश फर्किहाल्ने खासै इच्छा भएन। अरू केही छाता विदेशमै बिताएर मात्र फर्किने निर्णय लियो मेरो मनले। म रित्तो हुनुको सम्पूर्ण आभासहरू लिएर त्यो विशाल सहरमा दिनहुँ भौतारिरहेँ। कहिले म हडसन नदीको किनारै किनार बरालिन्थेँ र कहिले सबैको मजा लुटिरहेको हुन्थे। यसरी एक्लै भौतारिनुको आफ्नै मजा थियो। झन्डै दुई महिना न्युयोर्क सहरमा बिताएरमा फर्किँदै थिएँ नेपाल। त्यही क्रममा आफू टिकट दुर्घटनामा परेपछि लन्डनमा बरालिरहेको थिएँ। लन्डनबाट कान्तिपुर फर्किँदा सहर लगभग शून्य भइसकेको थियो। सहरमा काम गर्न र काम खोज्न आएका मानिसहरूको भिड दसैँ मनाउन घर फर्किसकेको थियो। मोटर र मोटरसाइकलहरूको पेलम्पेल निकै कम भएको थियो। त्यस्तो भिडको आशा अब तिहारपछि मात्रै गर्न सकिन्थ्यो। तीन महिनापछि फर्किँदा पनि सहरमा मैले कुनै परिवर्तनको आशा गरेको थिइनँ, किनभने यो सहरले आफ्नो परिवर्तनशील चरित्र गुमाइसकेको थियो। सहर गतिहीनताको अन्तिम टुङ्गोमा पुगिसकेको थियो। लन्डनबाट फर्केपछि मैले अरोजालाई फोन गर्ने विचार गरेको थिएँ, तर फर्केको दशौँ दिन बितिसक्दा पनि मैले फोन गरिनँ। बडो अनौठो मनोदशामा थिएँ म। एकातिर उसको निर्बोध अनुहार मेरो आँखा अगाडि नाचिरहेको हुन्थ्यो, अर्कोतिर जबको चक्करमा विदेशीहरूसँग घुमिरहेको एउटी चालु केटीको अनुहार उपस्थित हुन्थ्यो। ती दुवै अनुहारको म तुलना गर्दथेँ। धेरै बेर घोत्लिन्थेँ र पछि आफैसँग सोद्धथेँ, यी दुई अनुहारमध्ये कुन अनुहार सक्कली हो त अरोजाको। एउटा मनले म उसलाई निरन्तर मिस पनि गरिरहेको थिएँ, अर्को मनले उसको आवाज नै सुन्न नपरे हुन्थ्यो भन्ने अनुभूति पनि भइरहेको थियो। दिमागको आधा पाटोमा चञ्चल अरोजा छमछम नृत्य गरिरहन्थे र आधा पाटोमा उसको अनाकर्षक बोली र अनपेक्षित आग्रहहरू चलबलाइरहन्थे। मेरो मन प्रेमको अवस्थामा थिएन, वितृष्णाको छेउमा पनि थिएन। यो के भएको हो मैले आफैलाई बुझ्न सकिरहेको थिएन। यति बेला कहाँ होली अरोजा? दसैँको मुखमा मरेका बाबुको क्रियाकर्मका लागि घर फर्केकी ऊ गाउँतिरै होली। बाबुको मृत्युपछि आमाका लागि सन्तानको आशा र भरोसा महत्त्वपूर्ण हुन्छ। त्यो केटीले आफ्नै आमाको आवश्यकता कति बुझी होली र यति आत्मकेन्द्रित थिए अरोजा कि ऊ आफू बाहेक अरू कसैको दुःखमा भिज्नै सक्दैन थिए। उसलाई लाग्थ्यो उसको दुःख मात्रै सगरमाथा हो, अरू सबैका दुःखहरू पहाडका ससाना टाकुरा हुन्। आखिर उसँग मेरो लिनुदिनु नै के थियो र? जीवनमा मैले अरू जस्ता सयौँ केटीहरूलाई चिनेको थिएँ। ती केटीहरू सुरु सुरुको यौवनको जोसमा केही गर्ने चाहनाले उत्साहित देखिन्थे। तीमध्ये कति आफूलाई उत्कृष्ट सुन्दरी ठान्दथे भने कति आफू सम्भावनाहरूको विशाल भण्डार भएको सोच्दथे। एक दुईजनासँग प्रेम गर्दथे र कि धोका पाउँथे कि धोका दिन्थे, त्यसपछि उनीहरू आफैमा खुन्चिन्थे। बाबुआमाले खोजेको केटोसँग थुपुको बिहे गर्दथे, बच्चा पाउँथे र त्यहीँ ढुङ्गिन्थे। उनीहरूको फुर्ती र चुरीफुरी त्यहीँसम्म सीमित रहन्थ्यो। अरोजा पनि त्योभन्दा बढी कति नै परसम्म छलाङ मार्न सक्थ्यो। बाबुको बर्खिसकेपछि उसकी आमाले उसको बिहेको तर्खर गर्नेछिन्, एउटा गतिलो केटो खोज्नेछिन्, त्यसपछि ऊ कसैकी स्वास्नी भएर बिताउनेछ बाँकी जीवन। तर होइन, मेरो मनले भन्थ्यो अरोजा यति सजिलै टुङ्गिने केटी पक्कै होइन। पछिल्लो समयमा उसको व्यक्तित्वमा देखा परेको व्यग्रता र दुर्गुणहरू छेडेक मात्रै हुन्। ऊ त्यत्तिकै हराइहाल्न सक्दिनँ। अरोजाभित्र दन्दनी दन्किरहेको दुस्साहसको आगोलाई मैले धेरैपल्ट तापेको थिएँ। त्यो आगोको चर्को रापका बारे मलाई कुनै भ्रम थिएन। अचानक ऊभित्रको त्यो आगो निभेको भए कुरा बेग्लै हो, होइन भने अरोजा त्यत्तिकै ओइलेर झर्ने फुल पक्कै होइन। अरोजाको शारीरिक व्यक्तित्वले मलाई आकर्षित गरेको थिएन। चढ्दो बैचमा जो पनि घोर्लिन्छ, तर उसको व्यक्तित्वमा कौतूहलको जुन चुम्बक रहेको थियो त्यसले मलाई उतिर तानेको थियो। अरूजाको सम्भाव सम्झनाले मलाई सामान्य हुन दिइरहेको थिएन। म जतिसुकै ढिट भए पनि उसँग सम्बन्ध टुटेपछिको विचलित मानसिक अवस्थालाई अस्वीकार गर्न तयार थिइनँ। रोजतसँग कुनै सम्बन्ध थिएन मेरो शरीरको। उसँग मेरो मनको सम्बन्धलाई म जति जति इन्कार गर्न खोज्थेँ त्यति त्यति सम्झनाहरू बाक्लिँदै जान्थे। मैले थाहा पाउन थालेको थिएँ उसँगको मेरो सम्बन्धले सामान्य अवस्था पार गरिसकेको रहेछ, मेरो मन उसँग जोडिसकेको रहेछ। म जति जति सम्बन्धको गाँठो छिनाल्न चाहन्थेँ त्यति त्यति त्यो गाँठो कसिँदै गएको रहेछ। मेरो कोठाको भित्तामा एउटा सानो चङ्गा झुन्ड्याएको थिएँ मैले। यो चङ्गा अरोजाले मलाई मेरो जन्मदिनको उपहारका रूपमा दिएकी थिए। त्यति बेला उसले भनेकी थिए, मैले आफैले बनाएको यो चङ्गा, बडो ध्यान दिएर बनाएको छु मैले यसलाई, हेर हेर न, यसको आधा पाटो पिङ्क कलरमा छ र आधा पाटो ग्रिन कलरमा। यस्तो चङ्गामा आकाशी रङको निलो धागो सुहाउँछ, तर मैले यसमा कका राखेकै छैन। कका नराखेको चङ्गा धागोसँग जोडिनै सक्दैन। धागोसँग नजोडिएपछि चङ्गा काटिने डर नै हुँदैन। तिमीलाई राम्रो लागेन त्यो चङ्गा? मैले आफ्नो भित्तामा टाँगेको चङ्गालाई एकटक निहालेर हेरेँ धेरै बेरसम्म। मैले आफैसँग सोधेँ, धागो बिनाको यो चङ्गा काटिएकै हो त? भावनाको यही चरम आवेशमा मैले अरूजालाई कल गरेँ। जवाफ आयो, तपाईँले सम्पर्क गर्नु खोज्नुभएको मोबाइलको स्विच अफ गरिएको छ। झन्डै 50 पटक जति मैले अरूजासँग सम्पर्कको प्रयास गरेँ, 50 पटक मोबाइलको स्विच अफ गरिएको सूचना आइरह्यो। अन्त्यमा केही नलागेर मैले मेसेज लेखेँ, वेयर आर यु, हाउ आर यु। मलाई आशा थियो कुनै न कुनै बेला त अरूजाले मोबाइल अन गर्नेछ, मेसेज पढेपछि सधैँ जस्तो प्रफुल्ल भएर लेख्नेछ। मेरो मोबाइलमा त चार नै सकिन थालेको छ, अलिकति डोनेसन पठाइदिन्छौ कि? आशाको विपरीत कहिले पनि उसको मोबाइल खुलेन। त्यो पिङ्क र ग्रिन रङको चङ्गा साँच्चै नै काटियो र आकाशमा नै हरायो। मन बडो खतरनाक हुन्छ, आफूले सोचेका कुराहरू पुरा भएनन् भने जीवनभर त्यो बिझाइरहन्छ। अरूजासँग सम्पर्क स्थापित हुन नसकेपछि मेरो पनि मन उच्चाटिन थाल्यो। म आफूलाई निकै कठोर मनको मानिस ठान्ने गर्दथेँ, भावनाहरूले थिच्न र गिजल्न नसक्ने स्टिलले बनेको मानिस, अरूजाले भने जस्तो पाषाण मुटु भएको मानिस। म आफ्नै बारे सोच्न थालेको थिएँ। कतै अरूजासँगको मेरो सम्बन्ध शास्त्रीय प्रेममा परिणत भएको त होइन, जस्तो कि रोमियो जुलियट र श्री फरहादका कथाहरूमा हुने गर्छ। नायक वा नायिका दुई मध्ये कुनै एकको पलायनले पुरै कथालाई काल्पनिक बनाइदिन्छ, कथाका पात्रहरूको जीवन नै काल्पनिक जस्तो लाग्न थाल्दछ। प्रेमको शास्त्रीय परिभाषामा प्रेमी आफ्नी प्रेमिकाका लागि ताराहरू टिपेर ल्याउने वाचा गर्दछ। मैले जीवनमा अरूजासँग मात्रै होइन कतैसँग पनि त्यस्तो वाचा कहिले गरेको थिएन। तैपनि म यस्तो अवस्थामा पुगेको थिएँ जहाँ मानिस आफ्नो बसमा आफै हुँदैन। कहिलेकाहीँ साथीभाइहरूसँग पिउन बस्दा म भड्किन थालेको थिएँ। रक्सीले अलिकति मत्याएपछि अरूजाको नाममा मोबाइलको बटन दबाउने गर्दथेँ। उसको मोबाइलको स्विच अफ छ भन्ने थाहा हुँदाहुँदै पनि कतै उसले आफ्नो नम्बर त फेरेकी छैन, कतै उसले आफ्नो सिम कार्डलाई नङले कोतारेर कामै नलाग्ने तुलाएकी त छैन, कतै उसको बिहे त भइसकेको छैन। एक दिन बिहानै सारिकाले मलाई कल गरेर भने, सर, आई वान्ट टु सेयर समथिङ विथ यू। सारिकाले कलले मलाई उत्साहित तुलायो। केही न केही त थाहा होला उसलाई अरूजाका बारेमा। मैले उसलाई 3 बजे बोलाएँ। सारिका समयको कदर नगर्ने मानिसका रूपमा लगभग बदनाम नै थिए। कतिपटक त ऊ मसँग समय लिएर पनि भेट्न आएकी थिएन, कतिपटक समयभन्दा पहिले नै आइपुग्थे र कतिपटक समय घर्किसकेपछि। उसले जवाफ दिए, हुन्छ सर, म 3 बजे आउँछु, अफिसमै आउँ कि कहाँ? मैले उसलाई अफिसमा भेट्न चाहिन किनभने अफिसमा कुरा गर्ने वातावरण नमिल्न पनि सक्थ्यो। मैले भने, तिमी मलाई मङ्गलोर क्याफेमा भेट, हामी कफी पिउँदै गफ गरौँला, 3 बजे नै आऊ तिमी। सक्दिनौ भने बरु अहिले नै भन, 4 बजेसम्म म तिमीलाई जहाँ भन्छु त्यही भेट्न सक्छु। सारिका हाँसेर भने, सरले पनि बुझिसक्नु भएछ समयमा कतै पनि पुग्न नसक्ने बडो खराब बानी छ मेरो। के हुन्छ हुन्छ, म अलमल्लिहाल्छु। घरबाट निस्केपछि भिड छिचोल्नु पर्यो, बस कुर्नु पर्यो, टाइम त लागिहाल्छ नि सर। त्यसपछि ऊ आफै मस्तसित हाँसेकी थिए। मैले भने, त्यसो भए तिमी आफ्नै घरमा बस, म नै तिमीलाई लिन आउँला हुन्न। सारिका हर्षित भई, द्याट विल बी ग्रेट। त्यसपछि उसले आफ्नो पुरा ठेगाना मलाई ठिपाए। झन् त्यही दिन समय कट्न सकेन। मलाई लाग्यो दिन अनावश्यक लम्बिएको छ। सारिकालाई दिएको समय सबै हिसाबले उचित थियो, तर समयको त्यो बिन्दुसम्म पुग्न नै अझै धेरै समय बाँकी थियो। दिन बल्ल तल्ल कट्यो। म ठिक समयमा सारिकाले बताएको ठेगानामा पुगेर उसलाई कल गरेँ। उसको मोबाइलको स्विच अफ थियो। मलाई चिटचिट पसिना आयो, मन एकतमासको भयो। धेरै बेरसम्म म निष्प्रिय भावले त्यहीँ उभिरहेँ। ओहो, सर त आइसक्नु भएछ। चारिकाको स्वरले मलाई झस्कायो। ऊ आफ्नो बच्चा बोकेर मेरो अगाडि ठिङ्ग उभिएकी थिए। मैले उसलाई गाडीमा राखेर क्याफेतिर लागेँ। क्याफे नपुगुन्जेलसम्म सारिका र मेरो बीच कुनै सम्वाद भएन। बोली फुट्ने बेलाको उसको बच्चा अस्पष्ट शब्दमा आफ्नै आमासँग केही भन्न खोज्दै थियो। गाडीको पछिल्लो सिटमा बसेर ऊ आफ्नो बच्चासँग जिस्किँदै थिए। म उसलाई हेरेर छक्क परिरहेको थिएँ। सारिका जुन अवस्थामा थिए त्यो अवस्थामा यो बच्चा उसका लागि घाँडो साबित हुनुपर्ने थियो, तर कुनै पनि आमाका लागि आफ्नो बच्चा घाँडो नहुने रहेछ। क्याफेको टेबलमा बसिसकेपछि सारिका आफ्नो कुरा सुनाउन थाले। ऊ के भन्दै थिए म उसको एउटै शब्द पनि बुझिरहेको थिइनँ, खालि उसको आवाज मात्रै सुनिरहेको थिएँ। म बुझे पनि नबुझे पनि उसको कुरामा ऊ र हो भन्दै सही थपिरहेको थिएँ। मेरो सम्पूर्ण ध्यान अरोजामा केन्द्रित थियो। म सारिकाबाट उसका बारेमा थाहा पाउन चाहन्थेँ। अरोजा कहाँ छ, अरोजा के गर्दैछ। अरोजाका बारेमा सारिकाले आफ्नो उत्सुक इच्छाहरू सफासफी बताउन पनि म तयार थिएँ। उसँग म त्यो उत्साह देखाउन चाहन्नथेँ। यस्तो अवस्थामा धैर्य गरेर पर्खिनु बाहेक अरू केही गर्न सकिँदैन थियो। सारिकाले आफ्नो कुरा सिद्ध्याउन्जेलसम्म मैले 2 कप कफी पिइसकेको थिएँ। कुरा सकिएपछि सारिकाले भने, सरले कुरा बुझ्नु भएन कि क्या हो, मैले त आफ्नो काम गरिसकेँ, अब तपाईँले जज गर्नु पर्यो र त्यसलाई छपाउन सिफारिस गरिदिनु पर्यो। मैले सरलाई मेल गरिसकेको छु। म झल्यास भएँ। यत्रो बेरसम्म उसले के भने मैले केही सुनेकै थिइनँ। उसका शब्दहरू मेरो कानमा त्यत्तिकै बजिरहेका थिए बिना अर्थ। अरूजाप्रतिको एकाग्रताले मलाई कति विस्मृत बनाइसकेको रहेछ। मैले कुरा छल्न खोज्दै भने, म गर्छु तिम्रो जजमेन्ट, तिमी ढुक्क हो। क्याफेबाट उठ्ने बेलामा मैले केही थाहै नपाए जस्तो गरी उसँग सोधेँ, ती तिम्रो साथी कहाँ छिन् नि आजकल, के अरे तिनको नाम? सारिकाले भने, कुन साथी? अरोजा? हो उनै। अचेल कहाँ छिन् तिनी? खै सर, अचेल ऊ कहाँ छ, के गर्दैछ, उसँग त मेरो सम्पर्क नै छैन। मलाई उसको बारेमा केही पनि थाहा छैन। केही महिना अगाडि भेटेकी थिएँ। उसको बुबाको स्वर्गवास भएछ, गाउँबाट आएको भन्दै थिए। बडो गम्भीर देखिन्थे। मानिस भएर जन्मिएपछि कि क्रान्ति गर्न सक्नुपर्छ, होइन भने नसाले लट्ठिएर सुत्नुपर्छ भन्थे। बडो एकोरिएकी थिए। मलाई त मेन्टल भइसक्यो कि भनेर डर पनि लाग्यो। साथीहरूले उसलाई ठमेलतिर देखेका थिए अरे, एउटा काले र एउटा मधेसीसँग घुम्दै थिए अरे। बुबाको स्वर्गवासपछि आर्थिक होली बिचरा, के गरोस् त्यसले पनि, त्यो पनि म जस्तै हो, त्यसको पनि सपोर्ट बेस छैन, मान्छे अलिकति सेन्टी छ। म सारिकासँग सहमत थिएँ। अरूजा सेन्टी थिए, उसले अरूजाप्रतिको स्नेह पनि लुकाइन। हो त ठिकै भने सारिकाले, बढी नै भावुक थियो त्यो केटी। ऊ भावुक भएका बेला निकै जोसिलो कुरा गर्थे। मैले उसका त्यस्ता कुराहरूलाई सधैँ दुस्साहस भन्ने गरेको थिएँ। सारिकाको कुरा सुनेर म अरूजाका बारे थप चिन्तित भएँ। ऊ क्रान्तिकारी भयो भने त ठिकै छ, तर क्रान्तिको भ्रममा परेर आतङ्ककारी बन्यो भने, गाँजा खाएर लठिन थाली भने त त्यो केटीको गन्तव्यजोक नै हुनेछ। सारिकाले अरूजालाई साथीहरूले कालेसँग देखेको भनेपछि म एकपटक झस्केँ। पक्कै पनि ऊ सोलोमन हुनुपर्छ। अरूजा सोलोमनलाई निकै विश्वास गर्थे। उसले मसँग सोलोमनका बारेमा कुरा गरेकी थिए पोखरामा। पोखरा पनि त ऊ सोलोमनसँगै पुगेकी थिए। सोलोमन शान्ति आयोगमै थियो कि सरुवा भइसक्यो मलाई थाहा छैन। विदेश यात्राबाट फर्किएपछि दात्री समूहका सदस्यहरूसँग मेरो खासै उठबस भएको थिएन। कुनै त्यस्तो काम पनि आइपरेको थिएन कि उनीहरूले मसँग सम्पर्क गर्नुपरोस्। कसरी सम्पर्क गर्ने सोलोमनसँग? उसँग सम्पर्क नगरी अरूजाका बारेमा थाहा पाउने अर्को कुनै बाटो थिएन। सामान्यभन्दा पनि पातलो चिन्जान थियो सोलोमनसँग मेरो। ऊ नीति निर्माणको तहमा थिएन शान्ति आयोगमा, अफिसर लेभलको एउटा क्लर्क मात्र थियो। तल्लो तहका जब होल्डरहरूसँग मेरो काम पर्दै पर्दैन थियो। सोलोमनसँग सम्पर्क गर्नु त्यति कठिन नभए पनि उसँगको मेरो सम्पर्क आफैमा एउटा घटना हुन सक्थ्यो। सधैँ नीति निर्माणको तहमा काम गर्ने पदाधिकारीहरूसँग मात्र हाँसखेल र ठट्टा गर्ने म जस्तो एउटा कथित प्रतिष्ठित व्यक्तिले एकैपल्ट पर्सनल विभागको अफिसरसँग सम्पर्क गर्नु समाचारको विषय पनि बन्न सक्थ्यो। मनमा उहापोहहरू बोकेर मैले सारिकालाई नजिकैको बस स्टपमा छाडिदिएँ। त्यसपछि अरूजासँग भेट हुन सक्ने आशाको एउटा झिनो डोरीमा अल्झेर ठमेलतिर लागे। मनमा अलिकति आशा पलाएको थियो, कति ठमेलका गल्लीहरूमा ऊ फेला परिहाल्छ कि। ठमेलमा उसलाई मनपर्ने धेरै पसलहरू थिए। ऊ अक्सर फेसनका कुरा गर्दा ठमेलबाट नै सुरु हुन्थे। किताबका कुरा गर्दा पनि ऊ ठमेलमा पाइने सेकेन्ड ह्यान्ड बुक सपहरूको चर्चा गर्थे। म उसलाई मनपर्ने सेकेन्ड ह्यान्ड बुक सप र 1-2 बुटिकभित्र छिरेँ। टोल सानो भएर पनि ठूलो भिडलाई धानिरहेको ठमेलको विशालताभित्र अरूजालाई खोज्नु सजिलो थिएन। फेरि ऊ यहाँ होली भन्ने मैले कल्पनै मात्र थियो। ऊ नेपालमा नै हुनुपर्छ भन्ने केही थिएन। मैले सोलोमनसँग सम्पर्क गर्ने अठोट गरेँ र उसको कार्यालयमा फोन गुमाएँ। फोन जोडिएपछि रिसेप्सनिस्टको मधुर आवाज सुनियो, मे आई हेल्प यु? मैले भने, क्यान आई स्पिक टु सोलोमन प्लिज? उताबाट जवाफ आयो, ओ सोलोमन, ही हेज बिन ट्रान्सफर टु अफगानिस्तान, आई एम सरी, मे आई नो हु इज स्पिकिङ? मैले फोन राखिदिएँ। मैले जोड्न खोजेको चङ्गाको धागो एकपटक फेरि छोडियो। श्रुति सम्वेकमा अहिले हामीले सुनेको भाषण किशोर नेपालको उपन्यास सहरको कथाको आठौं श्रृंखला वाचन हो। यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट विदा लिने बेला भएको छ। विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shruti@unn.com.np। हवस् त, अर्को साता सहरको कथाको अन्तिम श्रृङ्खला लिएर आउनेछौँ। त्यसअघि मंगलबारको श्रृङ्खलामा कृष्ण धरावासीको उपन्यास पाण्डुलिपिको वाचन हुनेछ। आजका लागि प्राविधिक साथी उदय घिमिरे, सहकर्मी मन्टेश्वरी राजभण्डारी र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।